ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ومولانا محمدا عبده ورسوله بالهدى ودين الحق أرسله صلى الله تعالى عليه وعلى آله وأصحابه وأزواجه وذرياته وأهل بيته وعلماء ملته وأولياء أمته أجمعين برحمتك يا أرحم الراحمين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم يا أيها الذين آمنوا اتقوا الله وكونوا مع الصادقين صدق الله مولانا العظيم إن الله وملائكته يصلون على النبي يا أيها الذين آمنوا صلوا عليه وسلموا تسليما اللهم صل على سيدنا ومولانا محمد عليه الجود والكرم وآله وأصحابه وبارك وسلم صلاة وسلاما عليك يا رسول الله صلى الله تعالى عليك وسلم. سيدي سرکار اعلی حضرت امام احمد رضا علیہ الرحمۃ والرضوان فرماتے ہیں حضرت غوث پاک کی بارگاہ میں خراج عقیدت پیش فرما رہے ہیں. راج کس شہر میں کرتے نہیں تیرے خدام، راج کس شہر میں کرتے نہیں تیرے خدام، اور باج کس نہر سے لیتا نہیں دریا تیرا، باج کس نہر سے لیتا نہیں دریا تیرا. اور دوسرے شعر میں فرماتے ہیں مزرع چشت و بخارا و عراق و اجمیر، مزرع چشت و بخارا و عراق و اجمیر، کون سی کشت پہ برسا نہیں جھالا تیرا، کون سی کشت پہ برسا نہیں جھالا تیرا. واہ کیا مرتبہ تیرے بوس ہے بالا تیرا، اونچے اونچوں کے سروں سے قدم اعلیٰ تیرا. مختصر سی مجلس میں کسی تمہیدی گفتگو کا موقع نہیں ہے، آپ یہ دیکھ رہے ہیں کہ رب العالمین جل مجدہ نے اس دنیا کا اتنا بڑا پروجیکٹ بنایا ہے جس میں ہزاروں مخلوق پیدا اس نے کی ہیں, پہاڑ کی بڑی بڑی مخلوق, درختوں اور جنگلوں کا ایک سلسلہ, سونے اور چاندی کی کھدانیں, ڈائمنڈ اور دوسرے ہیرے جواہرات کی کھدانیں, ساری زمین اور زمین کی فضاؤں نے یہ پورا پروجیکٹ صرف اے انسان تیرے لیے رب نے پیدا کیا. اتنا بڑا پروجیکٹ, سمندروں کا پانی تیرے لیے, پہاڑوں کا سلسلہ تمہارے لیے, درخت اور پھل فروٹ کا سلسلہ تمہارے لیے, زمین کی چھاتی سے لے کے اناج اور فروٹ پیدا کیا ہے تیرے لیے, ٹھنڈی اور گرم ہوائیں چلائی ہیں تیرے لیے, یہ سارا پروجیکٹ تمہارے لیے, اور ایک پیسہ تم سے چارج نہیں لیا, فری آف چارج دیا. اور اللہ تعالی نے یہ جو اتنا بڑا پروجیکٹ دیا ہے یہ صدقہ, صرف صدقہ جناب محمد الرسول اللہ صلی اللہ علیہ وسلم کا, کوئی چارج نہیں لیا ہے. اپنے محبوب کا صدقہ اتنا بڑا بنا کر دے دیا, تم سے چارج نہیں لیا. چارج کیا لے رہا ہے تم سے معلوم ہے؟ تم سے ڈیمانڈ کیا کر رہا ہے اتنا بڑا پروجیکٹ بنا کر؟ فرماتا ہے ان اللہ وملائکته یصلون علی النبی, بے شک اللہ اور اس کے جتنے فرشتے ہیں سب نبی پر درود بھیجتے ہیں. یہ اللہ تعالی کا عمل ہے اور فرشتوں کا کام ہے. کیا کام؟ اللہ کا عمل اور فرشتوں کا کام یہ ہے نبی پر درود بھیج رہے ہیں. اور اتنا بڑا پروجیکٹ جو تمہارے لیے بنایا ہے اس کے بدلے میں تم سے کیا مانگ رہا ہے؟ یا ایھا الذین آمنوا صلوا علیہ وسلموا تسلیما. ایمان والو, تم بھی نبی پر درود اور سلام پڑھتے ہو, تم سے مطالبہ کر رہا ہے. ارے جس نے نبی اور نبی پر درود و سلام پڑھ لیا, رب کا شکریہ اس نے ادا کر دیا. اور یہ مسلمانوں سے ڈیمانڈ, بے ایمانوں سے یہ ڈیمانڈ نہیں ہے. جتنے بے ایمان ہیں تمہارے صدقے میں کھا رہے ہیں. یہ نبی اکرم صلی اللہ علیہ وسلم پر ہم سے درود پڑھوایا ہے, تم پڑھو. اصل حقدار رب کے پروجیکٹ کے تم ہو, اور تمہارے صدقے میں یہ سب بے ایمان بھی کھا رہے. زمین انہیں کھلا رہی ہے, ہوا انہیں دھوکے دے رہی ہے, چاند سورج انہیں روشنی پہنچا رہے ہیں. نبی کا صدقہ ایمان والا کھا رہا ہے اور مومن کا صدقہ یہ سب کھا رہے ہیں. اتنا بڑا پروجیکٹ بنا گیا, یہ ایک بات. اب دوسری بات یہ ہے کہ اس پروجیکٹ کو جو تمہارے لیے بنایا ہے اس کے لیے قرآن کیا فرماتا ہے؟ ارشاد فرماتا ہے هو الذی خلق لکم ما فی الارض جمیعا. اے لوگو, رب وہ ہے جس نے تمہارے لیے زمین اور زمین میں جو کچھ ہے سب بنا دیا, یہ سب تمہارے لیے بنا. لیکن اللہ تعالی نے جیسا بنایا ہے آپ اس کو ویسے ہی استعمال بھی کرتے ہیں, بلکہ اپنی مرضی سے उन चीजों को जो आपकी रिक्वायरमेंट होती है वैसा आप उन चीजों से अपने मकसद को पूरा करने के लिए बनाते हैं। अभी आप शायद मेरी बात न समझे, आपको एक चेयर की जरूरत है, आप लकड़ी को ऐसे ही ला करके अपने घर में नहीं रख देते और लोगों से कहते हैं ये सोफा सेट है और चेयर है। कम इनर माई डियर सिट डाउन ऑन द चेयर, आप ऐसा बोलते हैं। ऐसी लकड़ी का एक बेहंगम कुंदा ला कर रखें और उसका आप चेयर और सोफा सेट नाम रखें और किसी शरीफ आदमी को आकर कहें ये हमारे यहाँ कुर्सी है आप बैठिए, तो वो कहेगा इसको मेंटल हॉस्पिटल में पहले भेज दो। अरे लकड़ी तो अल्लाह ने पैदा कर दी है, अब तुम अपने मकसद के मुताबिक उसको बनाओ संवारो, तब वो तुम्हारा मकसद पूरा करेगी। तो आप उस लकड़ी को काट कर अपने घर को जरूर लाए हैं लेकिन आप खुद नहीं बनाते, बल्कि अपने घर को सजाने के लिए फर्नीचर बनाने वाले को ढूंढते। अच्छा कारीगर कौन, बेढंगे कारीगर को कभी नहीं मिला। मेरी एक एक बात आप जहन में रखते चले गए, आप अच्छे कारीगर को तलाश करेंगे। अच्छा फर्नीचर बनाने वाला बढ़ई सुतार और कारपेंटर कौन सा है, आप उसे तलाश करके लाएंगे, उससे आप अपना मामला तय करेंगे और फिर आप बताएंगे कि अच्छे से अच्छा इस लकड़ी से मेरा फर्नीचर बना दे। आप कभी किसी लोहार को नहीं तलाश करेंगे, ये लोहार चल और मेरा लकड़ी का फर्नीचर बना दे। किसी सोनी और सुनार को नहीं पकड़ के लाएंगे कि चल मेरी लकड़ी का फर्नीचर बना दे। किसी मूची को नहीं पकड़ के लाएंगे कि चल मेरा फर्नीचर बना दे। आप जो चाहते हैं वैसे ही आपको कारीगर की जरूरत पड़ती है और जब वो कारीगर आता है तो आपकी मंशा के मुताबिक फर्नीचर बनाता है। देखने वाला कहता है वेरी नाइस, बहुत अच्छा है, कितना खूबसूरत है, किसने बनाया, बनवाया आपने, और आपकी सजावट देख करके देखने वाला पूछता है कि हाजी अनवर किसने बनाया। अब हाजी अनवर कहेंगे फला जगह रहता है, उसका एड्रेस बताएंगे, नाम बताएंगे। अब वो शख्स उस आदमी के तलाश में जाएगा। खूबसूरत फर्नीचर घर में तुम्हारे यहाँ लगा है और एड्रेस कहीं और का बताया जा रहा है। अब वो अगर वाकई शौकीन आदमी है और ऐसे अच्छे फर्नीचर को अपने घर में भी लगाना चाहता है तो अब वो उसको ढूंढेगा कि नहीं, जरूर ढूंढेगा, उसका पता पूछेगा, कितने पैसे लिए ये भी पूछेगा, और ये कौन सी लकड़ी इस्तेमाल की गई ये सब पूछेगा। वहां पहुंच करके लंबी चौड़ी में गुफ्तगू नहीं कर रहा हूँ, वहां पहुंच कर उससे मामला तय करेगा तो उसका घर भी आपके घर जैसे फर्नीचर से मुसज्जद हो जाएगा, सज जाएगा। एक लकड़ी है, मामूली लकड़ी, इस लकड़ी का इस्तेमाल कितने तरीके से होता है। कुछ तो लोग लकड़ी लाते हैं चूल्हे में जला देते हैं, जलाते हैं नहीं जलाते हैं, और चूल्हे में जल करके वो लकड़ी कैसी होती है, काला कोयला, समझे। कुछ लोग जलाए जाते हैं अभी नहीं सब, चंद दिन में तो दिखने लगते हैं। बहरहाल एक लकड़ी ये है जो जलाई जाती है और आपका फर्नीचर जो घर में गला है बना है वो जलाया नहीं जाता। अगर घर में आग लगी तो उसे बचाया जाता। एक लकड़ी जलाई जाती है कोई उसको बचाने के लिए नहीं जा रहा है। बिरयानी पक रही है, लकड़ी जलती है, जल बिरयानी हम खाएंगे। कोई लकड़ी जा जाके खींच के लाकर मत जला। अरे तो बिरयानी पकेगी कैसे? ये जलने ही के लिए है। क्यों जलने के लिए है? किसी हाथ ने इसको सजाया नहीं है, किसी ने बनाया नहीं है, किसी ने इसको संवारा नहीं है, इसलिए वो बेचारी जैसी थी वैसे ही जल रही है। और जो लकड़ी समर गई, बन गई, किसी के हाथ में आई, उसने रंदा मारा, रंदा चल रहा है, उसको साइन पेपर से घिसा, उसको साफ सुथरा किया, उस पर पॉलिश लगाई और बसूले और आरी की कटाई की मुसीबत उसने बर्दाश्त कर ली, सब करने के बाद आपको घर की जीनत बनी है। मेरा तमसील मैं अर्ज करना चाहता हूँ, जैसे लकड़ी जंगल में ओरिजिनल वैसे ही रह जाए तो जलाई तो जाएगी, घर में सजाई नहीं जाएगी, लेकिन वही लकड़ी अगर किसी कारीगर के हाथ पड़ गई, उसने संवार दिया तो आपको सजाई जाएगी। ऐ इंसान सुन, वैसे ही हम सब माँ बाप के पेट के जंगल से पैदा हुए, जैसे ये लकड़ियां जंगल में पैदा हुई है, वैसे दुनिया के जितने इंसान पूरी मानव जाति उसी तरह से पैदा हुई है माँ के पेट से हुई है कि नहीं। अगर ये इंसान ऐसे ही दुनिया में फुटपाथ छाप बनकर जिंदगी गुजारे, किसी अच्छे हाथ में हाथ न दे, आवारा बनकर घूमता रहे, जैसे लकड़ी काट कर यूं ही पानी में बारिश में छोड़ दी जाए, सड़ जाएगी, आग में जला दी जाएगी, किसी के दिल में रहम नहीं आएगा। लेकिन जो लकड़ी बन गई, समर गई, बारिश में से भीगने से भी बचाई जाएगी, आग में जलने से भी बचाएगी। ऐसे इंसान आवारा घूम रहा है, कुफ्र में लटपट है, शिर्क के काम कर रहा है, गुमराही के रास्ते पर चल रहा है, कोई उसकी कीमत और हैसियत नहीं है, ये जलाया जाएगा, सड़ाया जाएगा। लेकिन वो आदमी जो किसी रूहानी कारीगर के हाथ में आ गया, कारपेंटर तो एक आदमी दुनिया का कारीगर है, अल्लाह ताला ने उसको पैदा किया है कारीगरों को भी, ताकि तुम्हारी जिंदगी समर जाए। और रब ने ऐसे कारीगर रूहानी पैदा किए हैं कि तुम्हारा दिल भी समर जाए, तुम्हारी रूह भी समर जाए, और तुम्हारे घर का कमरा नहीं, जन्नत भी सजा दी जाए। ये दुनिया का कारीगर तुम्हारे घर को सजाता है, और दीनी और ईमानी और रूहानी कारीगर तुम्हारी कब्र को सजाते हैं, तुम्हारी जन्नत को सजाते हैं। उस कारीगर को ढूंढना पड़ेगा, उसका नाम मालूम करना पड़ेगा, वो कारीगर कौन है जो जन्नत को सजाता है, वो कारीगर कौन है जो कब्र के अंधेरे कमरे में रोशनी पैदा करता है। अब आपको पूछना पड़ेगा, इमाम अहमद रजा आपकी कब्र इतनी सही है, किसने सजाया है, कौन कारीगर था जिसने आपको संवारा है? तो कहेंगे महरा उसका मकान है, आले रसूल हमारी उसका नाम है। चार्ज कुछ नहीं लेता है, लेकिन बड़ा कीमती चार्ज है, बहुत अच्छे कारीगर हैं, वहाँ चले जाओ समझ जाओगे। अरे लोगों, क्या चार्ज है, वहाँ चार्ज कुछ नहीं है, इसमें रसूल की करेंसी वहाँ चलती है, जिसकी करेंसी खरीद होगी उतना ही अच्छी कारीगरी। अरे रसूल अहमद, आप इतने समझ गए, सज गए, किसने सजाया? अरे हमको सजाने वाला बगदाद का दूल्हा है, पीर आने पीर है, शायद अब्दुल कादिर उनका नाम है। क्या चार्ज है? अरे उनका चार्ज क्या है, ماں کی محبت ہے، زبان کی سچائی ہے، ایمان کی حلاوت ہے، مجاہدے اور دین مصطفیٰ پر استقامت ہے، شریعت کی پابندی ہے، یہ دنیا کی کرنسی نہیں چاہتے ہیں، ان کا اعلان ہے ہر استقامت و فوق الکرامت. اے لوگوں، ہر کرامت سے بڑا چال، ہر کرامت سے بڑی کرامت شریعت کی پابندی ہے. یہ ایرانی پیر کی خانقاہ کا چارج ہے، بال بڑھانا ان کا چارج نہیں ہے. آڑا ٹیڑھا چھوٹا لے تو کرنے سے ولایت نہیں آتی ہے. پیلے ہرے کالے کپڑے پہننے سے وہ کالی گلی نہیں سمجھ میں آتی ہے. یہ تو سب کر سکتے ہیں، یہاں کسی کو بھی کپڑا پہنا دو، کپڑا پہنانے سے اوریجنل نہیں بن جاتا. ایک دیہات میں ایک دھوبی تھا، میں لطیفہ بہت کم بیان کرتا ہوں. دیہات میں دھوبی تھا، بہت غریب ہو گیا تھا. اس کا ایک گدھا تھا، اس کو خود کھانے کو نہیں ملتا تھا، جانور کو کیا کھلائے. کہنے لگا کیا کروں، یہ بھی مر جائے گا. اس بوجھ بوجھ ادھر سے لاد کر کے لاتا ہوں تو بچوں کے کھانے پینے کا سادھن اور انتظام ہوتا ہے. تو اس کے باپ دادا کوئی شکاری تھے، ایک شیر مارا تھا اس کی کھال، اس کا چمڑا اس کے گھر میں رکھا تھا. سوچ کر کے دھوبی نے کہا کہ ایسا کرتا ہوں کہ وہ چمڑا گدھے کے اوپر لگا دیتا ہوں اور اس کو کسانوں کے کھیت میں رات میں چھوڑ دیا ہوں، بس خوب چلے گا، یہ اس کے کھانے کا انتظام ہو جائے گا. اس نے شیر کے کپڑے کو، چمڑے کو گدھے کے اوپر اچھے رسی سے نیچے کر کے پھانک دیا کہ اب وہ گدھا نظر نہیں آتا تھا، شیر نظر آتا. پھر کسان رات کو 11-12 بجے جب دیہات کے لوگ سو گئے، کھیت میں چھوڑ دیا. کسی نے دیکھا کہ کھیت میں جانور کسی کا چل رہا ہے، تو ایک کسان دوڑ کے ڈنڈا لے کر کے آیا کہ اس کو ہم مار کے بھگائیں گے. جب وہ قریب آیا، رات میں دیکھا تو کہا لے لیجیے، تو کوئی گائے بھی بکری ملتا نہیں ہے، تو شیر رہا ہے. اب گدھے نے وہ پیٹ بھرا، پھر دھوبی صبح آیا، اس کو گھر لے جا کر کے باندھ دیا. اس نے کہا اب تو میرا سارا پرابلم سولو ہو گیا، اب صرف میں کھاؤں گا، گدھے کو کھلانے کا اب سوال ہی نہیں ہے. رات کو چمڑا باندھ دوں گا شیر کا اور یہ اپنا پیٹ بھر کے گھر آ جائے گا. 3-4 دن تو یہ اس کا کاری کرم چلا، اور جو جو جاتا تھا اس کو ڈنڈا دے کر بھگانے کے لیے وہ خود ہی بھاگ جاتا تھا. ارے شیر، لیکن وہ دیہاتی بیچارے سیدھے سادے تھے، ان کو یہ سمجھ میں نہیں آیا کہ کبھی شیر گھاس کھاتا ہی نہیں. یہ پوائنٹ ان کو نہیں معلوم تھا، اس لیے ڈر کر بھاگ گئے. اگر یہ مسئلہ معلوم ہو جاتا کہ شیر تو مٹن کھاتا ہے، کبھی گھاس چلتا نہیں ہے، یہ کیسا شیر ہے کہ گھاس چلتا ہے، اگر یہ سمجھ میں آ جاتی ان کی بات، تو اتنا ڈنڈا مارتے کہ اوریجنل چیز سمجھ میں آ جاتی. بیچارے وہ دیہات کے لوگ تھے، گھر پر بھر جاتے تھے. ایک دن کہیں دور سے گدھے نے آواز لگائی اپنی مدر ٹینٹ میں، پیچھو پیچھو. تو گدھے کی آواز ہے کہ اپنی برادری کے کسی گدھے کی آواز سنتا ہے تو اس کو بھی جوش آتا ہے، وہ بھی بولنے لگا. تو کسانوں نے کہا یہ شیر نہیں لگے تو گدھا، شیر کبھی بیچو بیچو نہیں بولے گا، کہ پورا جنگل طرف جاتا ہے، یہ کیسا شیر ہے کہ یہ گدھے کی بولی بولتا. سب ڈنڈا لے کے آئے، مارنا شروع کیا تو کھال ایک طرف اور گدھا ایک طرف بھاگا. اب سمجھ میں آیا، بولی سے سمجھ میں بات آ جاتی ہے کہ یہ کس شیر کی دیری کا ہے. لباس سے نہیں سمجھ میں آتا ہے، ایسے ہی گمراہ فرقے لباس پہن لیا. سب سنت کے مطابق لوگ ڈر جاتے ہیں، کہ یہ تو دین کا مبلغ آیا ہے، یہ دین کا عالم آیا ہے، لوگ اس کو سمجھتے نہیں ہیں، ڈر کے بھاگ جاتے ہیں. लेकिन दोस्तों जब वो बोलता है तब समझ में आता है कि ये आलिम नहीं है जालिम है। वो बोलता है नबी हमारे जैसे, समझो ये गधा है, आलिम नहीं है जालिम है। नबी मरकर मिट्टी में गिर गए, आलिम तो कभी ऐसा बोल ही नहीं सकता। समझ जाओ आलिम के लिबास में ये काफिर गधा घुसा हुआ है। मारो डंडा, खाल अलग हो जाएगी और ये अलग हो जाएगा। किसानों की तरह घर करके मत भागना। वो बेचारे सीधे साधे थे, घर के भाग जाते थे। तो कभी कभी ऐसा होता है कि बोली से आदमी समझ जाता है, ओरिजिनल चीज अलग होती है और लिबास अलग होता है। मैं क्या बोल रहा हूँ, अस्सी साल का बूढ़ा हो गया हूँ तो कभी कभी ये लिबास पर था
काजी का।
हाँ, दुरूद पाक पढ़ लीजिए। अल्लाहुम्म सल्ली अला सय्यदना व मौलाना मुहम्मदिन व आलिही व अस्हाबिही व बारिक वसल्लम। तो हर चीज जो है संवारी और बनाई जाती है अपने मकसद के मुताबिक, तब उसकी कीमत समझ में आती है। जाली चीज अगर तुम अपने लिए बनाओगे तो वो तुम्हारे लिए मुफीद नहीं होगी। ये हजरत सैयदना गौसे आदम रज़ियल्लाहु ताला अनहो के बारे में मैं अर्ज कर रहा था। वहाँ पर क्या था, शरीयत की इस्तेकामत थी। और आज बाबा जाहिरी कपड़ा पहनकर अपने को वली बनाते हैं। वैसे पाक ने फरमाया था, अल इस्तेकामत होकर करामत, जो वली है उसका लिबास ये हुआ नहीं है, ये काला पीला लिबास नहीं है। वली का लिबास लिबास तकवा है, वली का लिबास शरीयत का लिबास है, वली का लिबास से आते मुस्तकीम है। ये है वली का लिबास। वलायत का लिबास गौसे आजम हमें पहनाएंगे। वलियों को खिलात नहीं देते थे। बहजतुल असरार शरीफ और मुजहबुल खवातिर फी मनाकिबे सैयदना शेख अब्दुल कादिर मुल्ला अली कारी रहमतुल्ला अलैह की लिखी हुई मुस्तनद किताब, उसका हवाला दे रहा हूँ। मेरे दोस्त हुजूर सैयदना गौसे आज़म रज़ियल्लाहु ताला अन्हु का एक खादिम था जिनका नाम शेख अहमद था। हुजूर गौसे पाक से किचन में वो खाने पकाने मेहमानों का इंतजाम करने के लिए मुकर्रर किए गए। हजरत शेख अहमद हजरत गौसे पाक के खादिम थे। ये जहन में पहले रहा। एक मरतबा वो छुट्टी लेकर के अपने मुल्क हिब्बा जो ईरान में था वहां तशरीफ ले गए। वहां से जब वापस हो रहे हैं तो ईरान का एक शहर है तफ्तनूज। और ये वाकया किसके हवाले से बयान कर रहा हूँ, सरकार से गिरना आला हजरत के हवाले से। आला हजरत ने भी इस वाक्य को महफूज में बयान फरमाया। हजरत शेख अहमद जब वापस हो रहे थे और तफ्तनूज शहर से गुजर रहे थे तो उन्हें ये बात पता चला कि यहाँ कोई बहुत बड़े अल्लाह के वली उतने वक्त मौजूद है जिनका नाम शेख अब्दुल रहमान अलैहि रहमा है। फरमाया, सोचने लगे चलो एक अल्लाह वाले की ज़ियारत करते हैं। हजरत शेख अहमद उनके खानकाह में पहुंचे। वाकई अल्लाह वाले थे। उस वक्त की कुतुबियत का मकसद उन्हें हासिल था। कुर्सी पर बैठे हुए थे। एक साल से 100 साल से ज्यादा उनकी उम्र हो चुकी थी। पलकें झुकी हुई थी, बाल सफेद हो गए थे, लेकिन चेहरे पर रूहानियत की ताजगी सर झुकाए यूं बैठे हुए थे। हजारों मरीज उनकी खानकाह में अदब का सर झुकाए हुए फैज हासिल कर रहे थे। अल्लाह वाले नहीं बोलते हैं तब भी दिलों को फैज पहुंचाते हैं। वो पढ़ाते कम है आंखों से पिलाते ज्यादा है। ये अल्लाह वालों का मामला होता है। हजरत शेख अहमद गौसे पाक के खादिम जब खानकाह में पहुंचे तो कहीं बैठने की जगह नहीं थी, बिल्कुल किनारे बैठ करके वो भी सर झुकाकर बैठे हुए थे। अचानक शेख अब्दुल रहमान अलैहिर रहमान ने सर उठाया और एक पुरजलाल आवाज ने इरशाद फरमाया, लोगों सुनो, आज मेरी दुनिया में वलियों के अंदर ऐसी हैसियत है जैसे परिंदों में हंस की। हंस देखा ये बहुत बड़ा परिंदा है, सफेद रंग का, जैसे बतख होती है ऐसे ही उसकी गर्दन होती है और उसके माथे पर काला और उसके बॉर्डर में पीला रंग होता है, काज बहुत खूबसूरत जैसे होता है और काफी ऊंचा होता है, बतख की शक्ल का होता है। वो तालाबों और दरियाओं के किनारे जब बैठता है तो छोटे छोटे परिंदे उसके इर्द गिर्द जमा होते हैं, जैसे जंगल का शेर किंग ऑफ फॉरेस्ट है ऐसे ही ये हंस है, ये किंग ऑफ बर्ड्स है, उनका बादशाह है। हजरत शेख अब्दुल रहमान जलाल में अपनी हैसियत और अपने स्टेटस को बयान कर रहे हैं, ऐ लोगो मैं दुनिया में आज सारे बंदियों का बादशाह हूँ। दूसरा ये नाम किया। और अल्लाह वाले जब कभी अपने मर्तबे का ऐलान करते हैं तो अल्लाह के रूप से करते, पैसा बांट बांट करके अपना मर्तबा नहीं बताते, एजेंट नहीं छोड़ते। जब अल्लाह का हुक्म होता है, ऐ मेरे महबूब अपने मर्तबे का ऐलान कर, तब वो ऐलान करते हैं। जैसे पीला ने पीर मस्जिद में खड़े होकर फरमाया था, कदमी हार के जला रब्बते लिखुल्ले वलीना, कि मेरे ये दोनों कदम सारे वलियों की गर्दन पर है, ये भी भुगले इलाही था जब आपने ऐलान फरमाया। वैसे शेख अब्दुल रहमान ने अपने मर्तबे का ऐलान किया, शेख अहमद के दिल पर एक चोट लगी कि ये सारे बलियों के सरदार हैं तो गौसे आजम के भी ये सरदार हुए, और वो तो सुन चुके थे कि गौसे आजम वो गौसे आजम के मुरीद थे, उनका एतमाद और अकीदा ये था कि मेरे पीर सबसे ऊंचे हैं। अब उनको ये समझ में बात नहीं आई कि ये कैसे ऐलान कर रहे हैं। उस वक्त गौसे आजम रजी अल्लाह ताला की उम्र बिल्कुल जवानी की उम्र थी और ये 100 साल से ज्यादा इनकी उम्र हो गई। हजरत शेख अहमद खड़े हो गए और अपनी गुदड़ी उतारी रखी और कहने लगे, हजरत आइए हम आ जाओ और आप दोनों कुश्ती लड़ेंगे। सारे मोदी जी ने कहा, ये कौन गुस्सा आ गया, पीछे मुड़के देखा एक नौजवान खड़ा है, कपड़ा उतार दिया, लुंगी पहने हुए है और कहता है ये हम दोनों कुश्ती लड़ेंगे। हजरत शेख अब्दुल रहमान ने देखा कि कहीं मेरे मुर्गी इसको नुकसान न पहुंचाए, मारे बेटे भी साफ फरमाया, खबर का मेरे इस मेहमान को कोई उंगली मत लगा, मेहमान की इज्जत करो। देखो वलायत किसका कहते हैं, वलायत किसको कहते हैं, आज तो जो वली बनते हैं अगर उनको किसी ने कुछ कह दिया तो मर्द है ना, ये वलायत नहीं है, वलायत नाम है सब्र और तहम्मुल का। कोई कुछ कह दे पहले सब्र कर और उसका उस पर रिसर्च कर। शेख अब्दुल रहमान ने कहा, फला का कोई इसको हाथ न लगाए, सब सब बैठ गए, मुरीद भी ऐसे ही थे, ये जैसा कहे वैसा मान लेना। और फिर शेख अब्दुल रहमान ने सर झुकाया और शेख अहमद के बारे में मुराकबा किया, इतनी बड़ी बोल बोल रहा है तो बिना वजह नहीं बोल रहा, आपने उनके दिल की तरह और उनके बदन की तरह मुराकबा किया। ولیوں کا دل نور ایمان اور معرفت الہی سے ایسا روشن ہوتا ہے کہ جب دل کے کیمرے کی طرف توجہ کرتے ہیں تو سب نقشہ سب کا اس میں نظر آتا ہے. جیسے آپ سی سی لگاتے ہیں کیمرہ, جب اس کو آپ سرچ کریں گے تو جتنے دن بھر اس میں گزرے ہیں سب آپ کو نظر آتا ہے. چوری کس نے کیا وہ بھی نظر آتا ہے. تم نے آج یہ کیمرہ لگایا ہے لیکن اولیاء اللہ کے جتنے دن ہیں وہ دنیا کو اپنے اندر سما لیا کرتے ہیں, اور جب وہ کلک کرتے ہیں تو سب کے بارے میں معلوم کر لیتے ہیں کہ اندر سے کیسا ہے باہر سے کیسا. یہ ہمارے جو دین میں جس طرح پہلے سے کیمرے لگ چکے ہیں, تم آج کیمرے لگا رہے ہو, ہم اس کیمرے کو لات مارتے ہیں اور بغدادی کیمرے کو سینے سے. حضرت شیخ عبد الرحمان نے قصہ اٹھایا, کہا بیٹا شیخ احمد امام قصہ ہوئی, ارے تیرا حال تو یہ دیکھا میں نے مراقبے میں کہ تیرے رونے رونے سے نور ٹپک رہا. تو کس پیر کا مرید ہے؟ کہا میں پیرانے پیر شیخ عبد الرحمان گیلانی کا مرید. سوچنے لگے جب مرید کا یہ حال ہے تو پیر کا حال کیا ہوگا. اٹھے وقت حیرت میں پڑ گئے, پھر کہتے ہیں بیٹا شیخ تیرے پیر تو بہت زوردار ہے, جب تو ایسا ہے ان کا خادم ایسا ہے, ارے جب خادم ایسا ہے تو خلیفہ ان کا کیسا ہوگا. بیٹا لیکن تیرے پیر کو کبھی میں نے اس جگہ اس مجلس میں جب ہم لوگ اللہ کی بارگاہ میں کبھی کبھی حاضر ہوتے ہیں جہاں ساری دنیا کے ولی رہتے ہیں, اس وقت میں نے کبھی شیخ عبد القادر نام کا کوئی ولی وہاں نہیں دیکھا, اور مرتبہ تیرا جب اتنا ہے تو تیرے پیر کا بھی بہت اونچا ہوگا, لیکن اس مجلس میں ولیوں کی مجلس میں نے اسلام کا کوئی ولی نہیں دیکھا. حضرت شیخ احمد خاموش ہو گئے. شیخ عبد الرحمان نے دو مریدوں کو بلایا کہ فوراً بتا جاؤ یہ شیخ عبد القادر کون ہے جن کے مرتبے سے میں ابھی واقف ہوں, جا کے ان کے حالات معلوم کر کے واپس آؤ. دو مرید فوراً چلے اور ادھر سے ایران پیر نے اپنے ایک مرید کو بلایا, چل فلاں جگہ فلاں مقام پر تصنوس سے آنے والے عبد الرحمان کے دو مریض ملیں گے, ادھر سے گاؤ بغداد مت آنے دینا, ان کو واپس ان کے پیر کے پاس لے جاؤ. اور شیخ عبد الرحمان سے جا کر کہنا شیخ عبد القادر کیلانی نے آپ کو سلام کیا اور انہوں نے یہ فرمایا ہے کہ جو باہر رہتا ہے وہ صحن والے کو کیا جانے, اور جو صحن میں رہتا ہے دالان میں رہنے والے کو کیا جانے, اور جو دالان میں رہتا ہے وہ دیوان خانے میں رہنے والے کو کیا جانے, اور جو دیوان خانے میں رہتا ہے نہار خانے میں خلوت خاص میں رہنے والے کو کیا جانے. پھر یہ بھی کہہ دینا کہ فلاں تاریخ کو فلاں رات میں اللہ تعالی کی بارگاہ میں 70 ولیوں کو خلعت ولایت ملی. خلعت کہتے ہیں کپڑے کو, ولایت کی خلعت اور ہوتی ہے جو اللہ تعالی کے ہاں سے ولیوں کو عطا کی جاتی ہے. یہ بھی کہنا فلاں دن فلاں تاریخ کو 70 ولیوں کو خلعت ملی تھی, جو خلعت ولایت آپ کو ملی تھی اس کا کلر سیاہ رنگ کا تھا, اور اس کے ارد گرد جو بارڈر لگی تھی وہ گرین کلر کی تھی, اور اس پر گولڈن حروف سے پڑھو اللہ شریف لکھی ہوئی تھی, اور ایک باری اور کھڑکی تھی اس سے ایک ہاتھ نکلا تھا, اسی ہاتھ سے آپ نے وہ خلعت لی تھی, وہ ہاتھ عبد القادر کا ہاتھ, وہ ہاتھ عبد القادر کا ہاتھ تھا. غوث پاک کا مرید چلا اور راستے میں شیخ عبد الرحمان کے دو مریدوں کو پایا, لے کر تفنون پہنچا, اور بارگاہ عبد الرحمن میں پہنچ کر غوث اعظم کا سلام پیش کیا اور پیش کرنے کے بعد یہ ساری باتیں شیخ عبد الرحمن کے سامنے بیان کی تو وقت آئی ہو گیا, کہا صدق الشیخ واللہ ہوا سلطان فی ہذہ الزمان, قسم خدا کی شیخ عبد القادر نے صحیح کہا ہے وہ اس زمانے میں سارے بندوں کے سلطان اور بادشاہ. کبھی کبھی کسی ولی سے ولی کا مرتبہ بھی پوشیدہ ہوتا ہے. غوث اعظم کا وہ مرتبہ ہے جو نہان خانے میں رہتے ہیں, بتا دیا کہ میرے مرتبے سے سب لوگ واقف نہیں ہیں کہ میں کتنا اونچا ہوں. یہ بہبڑے کیا جانے وہ اپنے جیسا سمجھتے ہیں. ارے کنڈو جلائے جاؤ گے جو اچھے کارپینٹر کے ہاتھ میں نہیں آتا, اس کی کاریگری کو جو لکڑی نہیں سمجھتی وہ جلائی جاتی ہے. جو انسان غوث اعظم کے مرتبے کو نہیں سمجھا وہ بچایا نہیں جائے گا. اس لیے بننا ہے سمرنا ہے اور جنت اور قبر میں اپنے کمرے کو آراستہ کرنا ہے, ڈیکوریٹ کرنا ہے تو کسی کے ہاتھ میں ہاتھ دے پیر کامل کے ہاتھ میں آ جائے گا تمہارا ہاتھ, تو انشاءاللہ قبر بھی سنور جائے گی آخرت بھی سنور جائے گی. اس لیے کہ پیر کامل دل کو سنوارتا ہے, دل سنوارتا ہے تو عرش کی تجلی اس دل میں نظر آتی ہے. دل کے آئینے میں ہے تصویر یار جب ذرا گردن جھکائی دے گی. اسی لاجک کو اسی مسئلے کو قرآن سمجھاتا ہے, یا ایھا الذین آمنوا اتقوا اللہ وکونوا مع الصادقین, اے ایمان والو متقی بنو لیکن اپنے سے مت متقی بننا بلکہ کسی اللہ والے کے دامن سے وابستہ ہو جانا تاکہ تمہارا تقویٰ سلامت رہے. اگر تم اچھے کاریگر نہیں بن سکے تو کاریگر سے کام لے لو تمہارے دل کو معرفت کی پالش لگا کر اور مجاہدات کے بندے سے بن کر کے اور تمہیں عبادت و ریاضت کی تکلیفوں سے گزار کر کے ایسا باکمال بنا دے گا, ایسا باکمال بنائے گا کہ جب روڈ پر چلو گے تو کافر بھی کہیں گے ابھی اسلام زندہ ہے ابھی قرآن پر. یہ ہے اولیاء کرام کے پیدا کرنے کا خدائی مقصد. اس مقصد کے لیے اولیاء کرام دنیا میں تشریف لائے ہیں جو ان سے کنسلٹنگ کر کے اور اپنے کام سدھارے گا, دل کو سجائے گا, وہ ان شاء اللہ جنت میں بھی سجا سجایا رہے گا, وہاں بھی اس کے لیے سارے انتظام ہوں گے. اور جب تن سمر کر کے جنت میں جائے گا تو رب فرماتا ہے وَلَكُمْ فِيهَا مَا تَشْتَهِي أَنفُسُكُمْ وَلَكُمْ فِيهَا مَا تَدَّعُونَ نُزُلًا مِّن غَفُورٍ رَّحِيمٍ. اے اللہ کے بندے آج جو تیرا دل چاہے وہ سب تیرے لیے فراہم کیا جائے گا, جو تجھے دیا جائے گا مانگ آج کیا مانگنا چاہتا جو دل چاہے ماں کش کری ہم کو سکو جو تمہارا دل چاہے تم کو دیا جائے, اور جو تم نے دعائیں کی ہیں اور دنیا میں اس کا بدلہ نہیں ملا ہے آج ساری تیری دعاؤں کا ذخیرہ بھی تجھ کو دے دیا جائے. ایک مسئلہ عیسائی سے بھی پتا چلتا ہے, آپ کسی مقصد کے لیے روزانہ دعا کرتے ہیں, بزرگوں کے مزار پر جاتے ہیں, ایک جمعرات دو جمعرات تین جمعرات سال بھر میں تو آپ نے دوستوں سے کھڑ کر کہتے ہیں آج اتنے دن سے دعا کر رہا تھا کچھ بھی نہیں ہے. یہ مایوسی اسلام کے خلاف. دعا قبول ہونے کے تین طریقے حضور فرماتے ہیں, جو دعا مانگتا ہے اللہ تعالیٰ دیر سویر دنیا ہی میں اس کو عطا فرماتا ہے. ایک تو یہ دعا, دوسری دعا اس طرح قبول ہوتی ہے کہ جو ہم مانگتے ہیں ہم سمجھتے ہیں بہت اچھی چیز ہے، لیکن اللہ جانتا اس بندے کو اگر یہ چیز دے دوں گا تو اس میں اس کا نقصان ہے. تو اللہ تعالیٰ جب دعا قبول کرتا ہے تو جو تم مانگتے ہو وہ نہیں دیتا، بلکہ اس سے اچھی چیز دیتا ہے جس میں تمہارا فائدہ ہی فائدہ. بندہ سمجھتا ہے کہ کچھ نہیں ملا، اور جو فرماتے تیسری دعا یہ ہے کہ نہ جو مانگا ہے ویسا ملے اور نہ اس سے اچھا ملے، بلکہ اللہ تعالیٰ اس دعا کو جمع کر کے وہاں اپنے پاس ذخیرہ بنا کے رکھتا ہے. جب بندہ اٹھے گا تو اللہ تعالیٰ تو ساری دعاؤں کا ثواب اسے عطا کرے گا. تو بندہ کہے گا مولا ساری میری دعا اسی طرح تو جمع کر کے رکھے ہوتا تو اچھا تھا، دنیا کی دعا یہی ختم ہو جاتی ہے اور آخرت میں جو جمع ہوتی ہے وہ تو سب سے اچھی دعا ہے. تو اولیاء کرام کے بارے میں فرمایا تھا لَقَوَيَقُمْ فِيهَا مَا تَشْتَهِ أَنفُسَكُمْ وَلَقُمْ فِيهَا مَا تَدَّعُونَ، جو جو تم نے دعا کی تھی ان ساری دعاؤں کا یہ بدلہ لے لو. وَالنُّزُلَمْ مِنْ غَفُورِ الرَّحِيمِ، اور غفور الرحیم کے غفور الرحیم کی طرف سے تمہاری مہمانی کا انتظام جنگل ہے. اتنا بڑا مرتبہ ہے کہ اللہ ہماری میزبانی کا انتظام کر رہا ہے اور ہم اللہ تعالیٰ کے مہمان بنیں گے. یہ غوث و خواجہ کا کرم ہے کہ ان کے سلسلے میں آ گئے تو رب کے مہمان بن گئے. اس لیے تو اللہ نے اپنے مہمان بنانے کے لیے ان بزرگان دین کو پیدا کیا ہے، اور ہم ان کے نام پر لوگوں کو مہمان بنا کر کے بلاتے ہیں. ہماری مہمانی رب کرے گا تو آج ہی سے ہم اس کا شکر ادا کرتے ہیں کہ چلو بہت سے پاک کی نیاز ہے، مہمان بن کے آ جاؤ. مسجد کا نام کیا بتائے؟ نور محمدی میں مہمان آ جاؤ. یہ جتنے مہمان بنا کر کے بلانے والے ہیں انشاءاللہ غوثِ پاک کے صدقے میں نزلت من غفور الرحیم کا منصب اسے حاصل ہوگا، وہ رب کے ہم مہمان ہوں گے. تو آپ آج مہمان غوثِ پاک کی نیاز کر رہے ہیں، اور دل میں یہی ہے کہ اس نیاز سے ہمارے دل میں نور آ جائے، عقیدہ مضبوط ہو جائے. یہ نیت مت رکھنا کہ کیسی بریانی بنی ہے، کیسی کھچڑی بنی ہے، کیسا قورمہ بنا ہے. اے خدا کی قسم شادی بیاہ میں یہ نیت کر سکتے ہو، غوثِ پاک کی نیاز میں یہ نیت مت کرنا. نمک زیادہ ہو جائے جب بھی شکایت مت کرنا، مرچ کم ہو جائے جب بھی شکایت مت کرنا، گوشت اگر گلا ہے جب بھی شکایت مت کرنا، نہیں گلا ہے جب بھی شکایت مت کرنا. عام طور پر دیکھا نیاز کھا کے جائیں گے دم چھوڑیں، ارے یار اس میں گوشت کی بوٹی نہیں تھی، کھانے پینے کا سارا نور چلا گیا. ارے جیسا بھی ہو اللہ کا شکر ادا کرو. عام کھانوں میں حضور فرماتے ہیں اے مت نکالنا رزق ختم ہو جاتا ہے. یہ تو عام کھانا نہیں آئے، اس کا کھانا ہے تو بڑا خاص ہے، عام کھانا ہے خاص میں نہیں. اس لیے نیاز کھانے کا بھی اہتمام کرو، ایسے ویسے مت کھاؤ، گراؤ مت، اس کی عزت کرو. انگلی میں دانا لگا ہے اسے بھی چاٹ لو، پلیٹ میں ہے اسے بھی چاٹ لو. آج کل نیاز کھانے والے دیکھتے ہیں کتنا ادھر ادھر پتر پتر کرتے ہیں، یہ احترام کے خلاف. نیاز کا دور چاہتے ہو عزت کے ساتھ ایک بات اور عرض کر دوں، بہت سے پاک کی نیاز ہے، اور اس روایت کے کرنے والے محدث اعظم کچھوچری رحمۃ اللہ علیہ، انہوں نے اپنی کتاب میں یہ روایت لکھی، کیونکہ اعلی حضرت کے یہ شاگرد ہیں. وہ فرماتے ہیں ہم لوگ ایک دن موجود تھے، کوئی شیرینی لے کر آیا جس پر غوثِ پاک کی نیاز کی گئی. پھر وہ شیرینی وہاں علماء کو تقسیم کی گئی. اعلی حضرت اپنے تخت پر تشریف فرماتے ہیں، فرماتے ہیں اچانک اعلی حضرت کھڑے ہو گئے، तो हम लोगों को कुछ समझ में बात नहीं आई कि अचानक ये खड़े क्यों हो गए, और खड़े होकर अपने दोनों घुटने जमीन पर टेक दिए। वक्त का मुजद्दी जमीन पर घुटना टेक दिया। उलमा और परेशान हुए, ये मामला क्या है? सारे उलमा खड़े हो, फिर हजरत आला हजरत ने अपना सर झुकाया। सर झुकाने के बाद अपनी जबान मुंह से निकाली और एक थोड़ा सा मिठाई का सुईट का एक जर्रा, जैसे रेत का जर्रा होता है, वो जमीन पर किसी की वजह से, बेहतियाती की वजह से गिर गया था। तो आला हजरत ने उसको हाथ से नहीं उठाया, बल्कि जबान की नोक से उसको उठा करके उलमा मजलिस का फरमाते, हाथ से अगर उठाते तो वो छोटा सा जर्रा भी टूट जाता, फिर वो जमीन पर बिखर जाता। आला हजरत का तो मकसद ये था कि उससे पूरा का पूरा उठा लिया जाता। तो ये अंदाज अख्तियार किया कि उंगली से उठाएंगे तो फिर बिखरेगा और छोटा हो जाएगा, फिर उसको उठाना मुश्किल हो जाएगा। तो वक्त का वो जल्दी न्यास प्लेट में नहीं खा रहा है, खाने वालों की बेहतियाती से जो जमीन पर गिर गया है उसका एहतराम इस तरह कर रहे हैं कि जबान निकाल करके उसको जबान की नोक से उठाकर खा जाते हैं। ये किसका मसलक है? इमाम अहमद रज़ा का मसलक है। ये है न्याज का एहतराम। अगर इस एहतराम के साथ सुन्नियों न्याज खाओगे तो दूसरा बिन गफूर रहीम का जलवा तुम्हें कयामत में जन्नत अल्लाह ताला हम सबको सुन्नी और टमाटर सुन्नी बनाकर रखे। पिलपिला सुन्नी नहीं, टमाटर जो सड़ने लगता है पिलपिला हो जाता है, इधर से दबाओ काटो तो इधर से किस से निकलेगा, कभी उसके ऊपर चला जाएगा, कभी अपने कपड़े खराब कर देगा, टमाटर ही हो जाएगा टमाटर। ये गला भी सड़ने लगता है तो पिचपिचा हो जाता है टमाटर। अगर यू दबाओ तो न इधर निकले न उधर निकले, न तुमको खराब करे न दूसरे को खराब करे। सड़े टमाटर को टोकरी से निकाल कर गली में नदी में फेंक दो, नदी में फेंक दो, जानवर को खिला दो। अगर कोई बोले कि ये सड़े टमाटर को क्यों फेंक रहे हो, अरे तो शाम तक अगर इस मोहल्ले में रहेगा तो दो चार को और सड़ा जाएगा, इसलिए सड़े को पहले हटाओ, रिएक्शन होता है, इसे करीब मत बैठना, में सड़ने चले जाओगे। इसलिए कुरान फरमाता है ये मुनाफिक गुस्ताख रसूल तुम्हारे दुश्मन हैं, इनकी सोहबतों से बचते रहो। कुरान सूरह मुनाफिकून में इशारा करना। इसलिए दोस्तों सुन्नियत की हिफाजत और सुन्नियत के बखार की हिफाजत ये है कि गुमराहों से महफूज रहो, अल्लाह वालों की हर चीज की इज्जत और ताज़ीम करते रहो। वहां लेना इंजन बुला।